अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
नेपालगञ्ज विमानस्थलमा सुरक्षा कडाई, हुल बाँधेर जान नपाइने, भिआइपी सुरक्षामै बाँकेमा दैनिक ठूलो मात्रामा प्रहरी परिचालन।
नेपालगञ्जका अस्पतालबाट निस्कने फोहोर बस्तीमा फ्याँक्दा दुर्गन्ध फैलिँदै वर्षौँसम्म पनि यातायात व्यवस्था कार्यालय भेरीद्वारा लाइसेन्सको नतिजा आएन।
देशकै पहिलो पटक बाँकेका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण। बैतडीको सुरनया गाउँपालिकामा पुग्न शास्ति, सेवा लिन दुई दिनको समय खर्च।
र बर्दियाका मुक्त कमैया आत्मनिर्भर बन्दै रोल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरण मुक्त।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट।
ह्युन्डे फेस्टिभ डिलाइट 2074 यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 सम्मको नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
पश्चिम डायरीको सुरुमा नेपालगञ्ज विमानस्थलमा सुरक्षा कडाई, हुल बाँधेर जान नपाइने समाचार रहेको छ। राजनीतिक दलका नेता तथा कार्यकर्ता अब हुल बाँधेर शीर्ष नेता या प्रधानमन्त्री जिल्ला आउँदा स्वागतका लागि विमानको ढोकासम्म पुग्न नपाउने भएका छन्। भिभिआइपी र भिआइपी आउँदा कार्यकर्ता शुभचिन्तकको भिडले सुरक्षा खतरा बढेको भन्दै विमानस्थल व्यवस्थापनले पास लिएर मात्र प्रवेशको व्यवस्था गरेको हो। भिभिआइपी आउँदा 10 र भिआइपी आउँदा 5 जनाले मात्र अब विमानस्थलमा स्वागतका लागि प्रवेश पाउने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। भिआइपी आउँदा अति विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्न पनि रोक लगाइएको छ। सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी विमानस्थलको 4 किल्लालाई निषेधित क्षेत्र समेत तोकिएको छ। हिजो विमानस्थलको 4 किल्लालाई निषेधित क्षेत्र तोकेको जानकारी गराइएको हो। नागरिक उड्डयन अत्यन्त संवेदनशील क्षेत्र भएकाले गैरकानुनी हस्तक्षेप हुन नदिन निषेधित क्षेत्र तोकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका निर्देशक प्रताप बाबु तिवारीले जानकारी दिनुभयो। भिभिआइपी विमानस्थलमा सुरक्षा चुनौती थपिएका कारण भिभिआइपी भिआइपी आवागमनमा सीमित व्यक्तिलाई मात्र विमानस्थलमा प्रवेशको व्यवस्था गरिएको छ। भिभिआइपी भिआइपीको विमानस्थलमै गरिने पत्रकार भेटघाटमा रोक लगाइएको छ। विमानस्थलको सुरक्षा विमानस्थलको सुरक्षा सङ्घीय प्रहरी इकाइले गर्नेछ। सङ्घीय प्रहरी इकाइ नेपालगञ्ज माताहतका विमानस्थलमा सुरक्षा गार्ड परिचालन हुनेछ। आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले खबर लेख्नु भएको छ।
यस्तै म्यान पावर सरकारले रोहिङ्ग्या मुस्लिममाथि गरेको दमनको विरोधमा हिजो मङ्गलबार बाँकेका मुस्लिम समुदायले र्याली निकालेका छन्। विरोध र्यालीका क्रममा अप्रिय घटना हुन सक्ने भन्दै ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो। यही समयमा नेपालगञ्ज विमानस्थल पुगेका भिआइपीको सुरक्षा गस्ती स्कर्टिङका लागि दर्जनभन्दा बढी प्रहरी खटिएका थिए। केही दिन यता नेपालगञ्जमा दैनिक 4-6 जनासम्म भिआइपी पुग्ने गरेका छन्। हरेक भिआइपीका लागि कम्तीमा पनि 20 जना प्रहरी खटिने गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो। प्रहरीको एउटा टोली हरेक दिन एयरपोर्टमै हुने गरेको छ। बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले मन्त्री लगायत भिआइपीको सुरक्षाका लागि एउटा टोली सतर्क अवस्थामा रहने गरेको बताउनुभयो। सुरक्षा सिद्धान्त अनुसार भिआइपीको सुरक्षाका लागि प्रयोग हुने गाडी तीव्र गतिमा दौड्ने हुनुपर्ने बाँके प्रहरी प्रमुख तामाङले बताउनुभयो। बाँकेमा 905 जना प्रहरीले 5,00,000 भन्दा बढीलाई सुरक्षा प्रदान गर्दै आएका छन्। विश्वराज पसल रङ्ग्याले नयाँ पत्रिका दैनिकमा खबर लेख्नु भएको छ।
औषधिजन्य फोहोर व्यवस्थापनमा निजी अस्पताल र नेपालगञ्ज उपमहानगरपालिकाले चरम लापरवाही गर्दै आएको पाइएको छ। औषधिजन्य फोहोर पनि अरू फोहोर सरा उपमहानगरपालिका ले बस्ती छेउ विसर्जन गर्दै आएको छ। त्यसले नगरभित्र जुनसुकै बेला रोग फैलिने खतरा छ। नेपालगञ्ज मेडिकल कलेजको बिपी चौकस्थित शिक्षण अस्पतालले उत्तरी गेट अघिल्लोतिर सवारी पार्किङमा फोहोर थुपार्ने गरेको छ। उक्त फोहोर उठाएर उपमहानगरपालिकाले सहरका विभिन्न खाल्डाखुल्डी पूर्ण प्रयोग गर्छ। उपमहानगरको आफ्नै डम्पिङ साइट छैन। यस्तै फोहोरले सङ्कलन व्यवस्थित गर्न उपमहानगरले निजी क्षेत्रसँग साझेदार गरेको छ। तीन संस्थाले 3 वर्षदेखि नगरको फोहोर सङ्कलन गर्दै आएको खबर आजको कान्तिपुरमा जनक नेपालले लेख्नु भएको छ।
बर्दिया बाँसगढी नगरपालिकाका क्षितिज पौडेलले 2073 भदौमा मोटरसाइकल चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन फारम भर्नुभयो। दसैँ अघि लिखित परीक्षा पनि दिनुभयो। लिखित र ट्रायल सकी लाइसेन्स वितरण गर्ने भेरियन्स यातायात कार्यालय नेपालगञ्जको तयारी थियो, तर एक वर्षसम्म पनि लाइसेन्स हात परेको छैन। लाइसेन्स लिएर नयाँ मोटरसाइकल किन्ने पौडेलको सपना अधुरै छ। लिखितको नतिजा हालसम्म नआएपछि उहाँ लुकीछिपी बिना लाइसेन्स मोटरसाइकल चलाउँदै आएको बताउनुहुन्छ। 2073 भदौ महिनामा मोटरसाइकल चालक लाइसेन्सका लागि आवेदन दिएका 13,500 सेवाग्राही यति बेला लिखित नतिजा नआउनुको कारण खोजिरहेका छन्। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बैतडीको सुर्नेया गाउँपालिका 8 शिखरपुरका कमल बोहरालाई गाउँपालिका केन्द्र पुग्न कम्तीमा 4 घन्टा हिँड्नुपर्छ। सेवा लिन 2 दिन छुट्याउनुपर्छ। गाउँपालिकाको केन्द्र रौलेश्वरसम्म सडकको पहुँच नहुँदा सेवाग्राहीले शास्ति भोग्दै आएका छन्। पञ्चेश्वर गाउँपालिका 2 महाकालीका रामीचन्दको पनि उहाँको पीडा पनि उस्तै छ। वडामा कर्मचारी नहुँदा सरकारी सेवाका लागि गाउँपालिकाको केन्द्र आमचौरा पुग्न करिब 3 घन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ। आजको नागरिकमा बिरागडालले खबर लेख्नु भएको छ।
स्वास्थ्य मन्त्रालयले बाँके जिल्लाबाट स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गर्ने कार्यको सुरुवात गरेको छ। बाँकेका विभिन्न स्थानीय तह अन्तर्गत रहेका सरसाली स्वास्थ्य संस्थालाई औपचारिक रूपमा स्थानीय तहमै हस्तान्तरण गरिएको हो। हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर किरण रेग्मीले सम्बन्धित स्थानीय तहका प्रमुख उपप्रमुख तथा कार्यकारी अधिकृतलाई प्रमाणपत्रसहित कर्मचारीको विवरण हस्तान्तरण गर्नुभयो। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिमबहादुर खड्काले दिएको जानकारी अनुसार बाँकेमा रहेका 3 प्राथमिक स्वास्थ्य केन्द्र 42 स्वास्थ्य चौकी र 2 उपस्वास्थ्य चौकी स्थानीय तहमा हस्तान्तरण गरिएको छ। नेपालको संविधानको अनुसूची 8 र 9 तोकिएको अधिकारको कार्यगत विश्लेषण तथा जिम्मेवारी बाँडफाँड अनुसार स्थानीय तहका लागि तोकिएका स्वास्थ्य सम्बन्धी कार्य स्थानीय तहबाट सञ्चालन गर्नका लागि संस्था हस्तान्तरण भएका हुन्। स्वास्थ्य सचिव डाक्टर रेग्मीले संघीयता कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले ऐतिहासिक काम गरेको बताउनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
रोल्पाका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताको अपहरणमा पर्नुभएका थमाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घरती मगर रिहा हुनुभएको छ। बिहिबार अपहरणमा पर्नुभएका उहाँ शनिबार गएराति 10:45 रिहा हुनुभएको। विप्लव कार्यकर्ताले सञ्चारकर्मीलाई टेलिफोन गरी बोलाएर रोल्पा नगरपालिकाको थमाङ भनभने भन्ने स्थानमा घरती मगरलाई छाडिदिएका थिए। आजको नयाँ पत्रिकामा खबर छ, यता पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थमाङ गाउँपालिकाका अध्यक्षलाई अपहरण गरेर नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनताको अधिकारमाथि खेलवाड गरेको आरोप लगाउनु भएको छ। शनिबार हिजो रोल्पाको थमाङमा आयोजित गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गाउँपालिकाका अध्यक्ष वीरबहादुर घरती मगरलाई अपहरण गरी नेकपाले अमानवीय कार्य गरेको आरोप लगाउनु भएको खबर आजको नयाँ पत्रिकामा नवीन लोचन मगरले लेख्नु भएको छ। पश्चिम डायरीमा तत्काल परिचय पत्र उपलब्ध गराउनु पर्ने द्वन्द्व पीडितहरूको माग।
हाम्रो चाहिँ शिक्षा रोजगार स्वास्थ्यको सुनिश्चित होस् र हाम्रो चाहिँ द्वन्द्व प्रभावित भनेर अहिले राज्यले हामीलाई एउटा परिचय पनि दिएको छैन, राहतमा पनि विवाद भएको छ
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्य मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
भर्ना खुल्यो भर्ना खुल्यो। विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो।
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज, नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने। यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत। चिसो पानी, जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको, असाइनमेन्ट, शैक्षिक भ्रमण, खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने।
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट, पासङ लामो मार्ग, नेपालगञ्ज, बाँकी। सम्पर्क नम्बर 081-523-795 र 512-075।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको।
गजबको तयारी चौचौ, सबै मिली खाऊ। गजबको तयारी चौचौ 20% एक्स्ट्रा, तर मूल्य उही। सिद्धि विनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा चलेको 10 वर्षीय जनयुद्धका बेला बेपत्ता भएका तथा मृत्यु भएका द्वन्द्वपीडितका परिवारले अहिले पनि न्याय पाएका छैनन्। राज्यले द्वन्द्वपीडितहरूलाई वर्गीकरण गरी तत्काल पहिचान सहितको परिचय पत्र उपलब्ध गराउनुपर्ने उनीहरूको प्रमुख माग छ। त्यस्तै विभिन्न ठाउँमा आरक्षणका साथै सेवा सुविधाहरू प्रदान गर्नुपर्ने माग पनि छ। यस सम्बन्धी तयार पारिएको एक रिपोर्ट।
द्वन्द्व पीडितहरू न्यायको पर्खाइमा बसेको लामो समय भयो, तर उनीहरूले अहिलेसम्म न्यायको महसुस गर्न सकेका छैनन्। बनेका दुईवटा आयोगले पनि उपलब्धिमूलक काम गर्न सकेका छैनन्। द्वन्द्व पीडितहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ भन्नुहुन्छ नेपालगञ्जका द्वन्द्व पीडित बसन्ता जोशी।
हाम्रो चाहिँ शिक्षा, रोजगार, स्वास्थ्यको सुनिश्चित होस् र हाम्रो चाहिँ द्वन्द्व प्रभावित महिला भनेर द्वन्द्व प्रभावित भनेर अहिले राज्यले हामीलाई एउटा परिचय पनि दिएको छैन र हामीलाई परिचयको व्यवस्था होस् र हाम्रो चाहिँ अहिले राज्यसँग राहतमा पनि विवाद भएको छ र त्यसको विवादपूर्ण राहतको पनि समाधान हाम्रो होस्। 18 वर्षले के हुन्छ, कुनै पनि बच्चा 18 वर्षमा कोही बच्चा एसएलसी पास पनि गरेको हुँदैन र हाम्रो माग छ कि हाम्रो चाहिँ बच्चाहरूको डिग्रीसम्म पाइँ पढ्नको लागि उहाँहरूलाई राहत।
सल्यान घर भई हाल कोहलपुरमा अस्थायी बसोबास गर्दै आएकी, द्वन्द्वको समयमा यातना पाएकी मंगली विकको दैनिकी अहिले कष्टकर छ। उहाँले हिरासतमा पाएको यातनाका कारण अहिले केही काम पनि गर्न सक्नुहुन्न भने उहाँसँग उपचारका लागि पैसा समेत छैन। उहाँले सरकारसँग निशुल्क उपचार र जीवन निर्वाहको माध्यम जुटाइदिन आग्रह गर्नुभएको छ।
मेरो सरकारसँगको माग के छ भनेपछि जुन अब मैले जुन यातना पाएँ त्यसको उसमा चाहिँ मैले स्वास्थ्यलाई अब जुन असर परिरहेछ त्यसको निशुल्क औषधि उपचार र जुन अहिले अब आफ्नो त्यो यातनाकै कारणले गर्दा कुनै पनि काम गर्न नसक्नु भएको कारणले गर्दा त्यसको निम्ति अब बाँच्नको लागि एउटा हामीलाई परिचय पत्रको आवश्यकता छ र जुन द्वन्द्वमा परेका बारम्बार भन्ने नहोस् र भोलिका यही द्वन्द्वका कारणले गर्दाखेरि हाम्रो बालबच्चाले फेरि पनि द्वन्द्व गर्न नसकुन् यो हाम्रो यो मेरो माग हो, सहजीकरण हुन सकेको होस् भन्न चाहन्छु।
न्यायका लागि बनेका आयोगले पनि प्रभावकारी काम नगरेपछि द्वन्द्व पीडितहरू थप निराश बनेका छन्। नेपालगञ्जका द्वन्द्व पीडित सुनिता पाठक सरकारले सबै पीडितहरूलाई समेटेर राहत वितरण गर्नुपर्ने बताउनुहुन्छ।
न्याय पाउने सवाल भने अहिले 10 वर्ष भइसक्यो, अझैसम्म
हाम्रा ती द्वन्द्वका समयमा बेपत्ता भएका मान्छेहरू, त्यसमा मारिएका मान्छेहरू, त्यसमा द्वन्द्वबाट प्रभावित अपाङ्ग घाइतेहरू कसैलाई पनि सरकारले अझैसम्म न्याय दिने कुरा त के हो? त्यो राहतमा पनि अब घाइते अपाङ्गहरूलाई पनि त्यो राहतको क्याटेगोरीमा अझसम्म नराखेको अवस्था छ। किनभने त्यस्तो व्यक्तिहरूले चाहिँ बेपत्ता पारिएका व्यक्तिहरूले मात्रै जस राहत पाएको छ र त्यो घाइते अपाङ्गलाई त राहतको पनि व्यवस्था सरकारले गरेको छैन। त्यस्ता व्यक्तिलाई पनि समेटेर चाहिँ राहतको व्यवस्था गरियोस् र तिनीहरूलाई पनि चाहिने आर्थिक सहयोगहरू पनि उसलाई गरियोस्, परिपूर्ण शिक्षा संस्था रोजगार नभए पेन्सनको पनि व्यवस्था गरोस् त्यस्तो परिवारहरूलाई।
राजनीतिक पहुँचका आधारमा पनि कतिपय द्वन्द्व पीडितले राहत पाएको गुनासो गरिरहेका छन्। राज्यले द्वन्द्व पीडितलाई दिने सेवा सुविधा तथा राहतको पनि सूचना पाउन नसकिरहेको उनीहरू बताउँछन्। त्यसमा पनि एकल महिला द्वन्द्व पीडितहरूलाई राज्यले अझ धेरै भेदभाव गरेको बताउँछन्। द्वन्द्व पीडित एकल महिला सञ्जाल बाँकेकी संस्थापक अध्यक्ष तथा निष्पक्ष साझा संगठनकी महासचिव शोभाविसी
अन्तरिम राहत भनेर 10 लाख पुर्यायो नेपाल सरकारले पहिलाको कुरा गर्नुपर्दा र अहिले पछिल्लो अवस्थामा सरकारले हामीलाई अझै पनि द्वन्द्व पीडित परिवारहरूलाई के अरे सम्बोधन गर्न सकेको छैन। अन्तरिम राहत दिनु मात्रै सरकारको पुरा भयो भन्ने दायित्व राष्ट्र सेवक पनि छ, त्यहाँ सुरक्षाकर्मी परिवारहरू पनि छन्। त्यो अवस्थामा उनीहरूले स्वस्फूर्त उनीहरूको श्रीमानहरूले सुरक्षाकर्मीको हकमा हेर्ने हो भने उहाँहरूलाई राष्ट्र सेवक भनिएको थियो, उहाँहरू राष्ट्र सेवक पनि हो अहिले पनि तपाईँहरूले अन्यथा जान मिल्दैन। र अर्को पक्ष भनेको महान जनयुद्धलाई सुरुवात गर्नुभएको साथी यो पीडित बिचमा पनि वर्गीकरण गर्न जरुरी छ। किन भन्दा हामीले भनेका छौँ एउटै सोलो डोरोमा पीडितलाई राखियो भने यो चाहिँ न्याय चाहिँ हुँदैन। सरकारसँग पनि हामीले बारम्बार ध्यान आकर्षण गराएका छौँ, पीडितलाई कुन वर्गको भनियो, कुन पीडितलाई कुन वर्गको भनियो राज्यले आइडेन्टिफाई गर्न जरुरी छ। यो विषय
द्वन्द्व पीडितका यी आवाजहरू प्रतिनिधिमूलक हुन्। यस्ता द्वन्द्व पीडितहरू थुप्रै छन् जो न्यायको पर्खाइमा बस्दा बस्दै थाकिसकेका छन्। त्यसैले यी पीडितहरूका लागि राज्यले तत्काल परिचय पत्र वितरण गर्नुका साथै सत्य तथ्य छानबिन गरी न्यायको महसुस गराउन आवश्यक छ।
अब अर्को सन्दर्भ, दाङको घोराई उपमहानगरपालिका 2 रामपुर स्थित गंगा माध्यमिक विद्यालय मध्यान्तरको समयमा विद्यार्थी बाहिर खेल्दै थिए। कक्षा 5 अध्ययनरत एक बालिका दुगुर्दै आएर भन्नुभयो, अङ्कल तपाईँ कपाल पालेर हाम्रो स्कुलमा नआउनु होला, पुलिसले समाचा। 11 कक्षामा अध्ययनरत मन्दिरा चौधरीको सदी पनि उस्तै थियो, उहाँले पनि भन्नुभयो विद्यालय बाहिर देखेपछि पुलिसले पक्राउ गर्ने हो रे, बाहिर निस्कन पनि डर लाग्छ। यी दुई विद्यार्थी प्रतिनिधि मात्र हुन्, अध्ययनका लागि विद्यालय पुगेका विद्यार्थीलाई देखाइएको प्रहरी त्रासले केही दिन यता उनीहरूको मानस पटलमा डर पैदा भएको खबर, विद्यालयमा वडाधीशको शासन भन्ने शीर्षकमा नागरिक पश्चिमेलीमा देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ।
जाजरकोटको बारेकोट गाउँपालिका पारा मूल सामका गणेश बहादुर रोकाए त्रिवेणी नलगाडको लह पुग्नु भएको छ। सोही स्थानका अर्क बहादुर चलाउने पनि लहमै पुग्नु भएको छ। रोकाएर चलाउने चोयो उद्योगबाट उत्पादित सामग्री बेच्न त्यहाँ पुग्नु भएको हो। उहाँहरू आफैले बनाएका मान्द्रा, सुपो, नाङ्लो, डालो, डोको लगायतका चोयाका सामग्री बेच्न गाउँबस्तीमा पुग्ने नियमित काम नै भएको छ, कान्तिपुरमा खबर छ। उता प्रदेश नम्बर 7 दुर्गम क्षेत्रका स्थानीय तहहरूमा बैंक नहुँदा काम गर्न समस्या भएको छ, पश्चिम टुडीमा खबर छ।
बर्दिया राजापुर 4 सङ्घर्ष नगरकी मुक्त कमैया बालकुमारी थारूले तरकारी खेतीबाट वार्षिक करिब 4 लाख रुपियाँ आमदानी गर्दै आउनु भएको छ। 5 जमिनमा खेती गरिएको खेतीबाट वर्षेनी 60,000 रुपियाँ खर्च कटाएर 4 लाख बचत हुने उहाँको भनाइ छ। आमदानी बढ्दै गएपछि उहाँले आधुनिक कृषि खेतीका लागि बोरिङ सेट, बिउबिजन र ट्रेलर मेसिन पनि खरिद गरिसक्नु भएको छ। सङ्घर्ष नगर स्थित मुक्त कमैया बस्तीकै रामकृष्ण चौधरीले पनि तरकारीबाट राम्रो आमदानी गर्न थालेपछि मजदुरी छोडेको बताउनुभयो। आत्मनिर्भर बन्दै मुक्त कमैया आजको कान्तिपुरमा खबर छ। पश्चिम डायरीमा नेपालगञ्जको नियमित शनिबारे सरसफाई अभियान पछिको परिवर्तन,
धेरै परिवर्तन आइसकेछ, उहाँहरू पनि हामीसँग मिलेर हाम्रो यो अभियानमा हाम्रो साथ दिइराख्नु भएको छ। अब बिजनेस गर्ने छन् उहाँहरूले चाहिँ आफ्नो भित्र भएको फोहोर जति जमा गरेर पोलिथिनमा प्लास्टिकमा बाहिर राखिदिँदै भएको छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98 483 5223।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालगञ्ज उपमहानगरपालिकामा नियमित शनिबारे सरसफाई कार्यक्रमको 57 हप्ता पुरा भएको छ। आज क्लिन डे। नेपालगञ्ज उपमहानगरपालिकामा नियमित सरसफाई कार्यक्रमको 57 हप्ता पुरा भएको छ। क्लिन डे भएकाले दर्जनौ बढी सङ्घ संस्थाको पहलमा सितुबिका चौकमा हिजो सरसफाई गरियो। सडकमा मात्र नभई मन्दिर, मस्जिद तथा सार्वजनिक स्थलहरूमा पनि सरसफाई अभियान नियमित चलिरहेको छ। अभियानपछि आएको परिवर्तनबारे हामीले सरसफाई अभियन्ताहरूकै भनाइ सङ्कलन गरेका छौँ। सुनौ साथी सम्भू थारूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
डाक्टर विनोद कर्ण, अब अझै पनि त्यस्तो हामीले सोचे जस्तो परिवर्तन पाएको त छैनौँ, तर परिवर्तन नै भएको छैन भने पनि भन्न मिल्दैन। जनचेतना बिस्तारै जागृत भइरहेछ, तर यो 57 हप्तासम्म आइपुग्दाखेरि जुन हिसाबले हुनुपर्ने हो त्यो अझै देखेको छैन। त्यही भएर चाहिँ हामीले अझै कडा रूपमा चाहिँ प्रस्तुत हुँदैछौँ।
म खेमविष्ट। नगरवासीहरूमा एउटा त पहिले के भ्रम छ भने हामीले गरेको फोहोर अरू आएर सफा गरिदिनुपर्छ भन्ने एउटा भ्रम छ। सबभन्दा पहिला त त्यसलाई सुधार गर्न जरुरी छ। यसमा हामीले गरेको प्रयासमा 100% नभए पनि 10% मात्रै असर परेको भयो भने त्यसले अझै सकारात्मक असर चाहिँ दिइरहेछ।
कृष्ण माया कोइराला, धेरै नै पाछु हाम्रो लागि यो नेपालगञ्ज छैन, यो हाम्रो घर हो। घर सम्झेर उहाँले हाम्रो घर सफा गर्ने अभियानमा लाग्नु भएको छ। हामीहरू पनि सँगसँगै लागेका छौँ र युवाहरूमा पनि धेरै परिवर्तन आइसकेको छ। उहाँहरू पनि हामीसँग मिलेर हाम्रो यो अभियानमा हाम्रो साथ दिइराख्नु भएको छ। अब बिजनेस गर्ने छन् उहाँहरूले चाहिँ आफ्नो भित्र भएको फोहोर जति जमा गरेर पोलिथिनमा, प्लास्टिकमा बाहिर राखिदिँदै गरेर राखेका छन्।
सुरेन्द्र चलाउने, नेपालगञ्ज नगरवासीहरूमा परिवर्तन त किन नपाउनु, परिवर्तन पाएका छौँ। पहिलो परिवर्तन भनेकै सोच परिवर्तन हो। हामीले 57 हप्तासम्म कार्यक्रम गरिरहँदाखेरि हामीलाई हेर्ने व्यक्तिहरू हामीसँग समावेश भएर आइदिनुहुन्छ। बाटोमा हिँडिरहेको मान्छे पनि आएर सँगै अभियानमा लागिदिनु भनेकै एउटा ठुलो सोच परिवर्तन हो। सबै ठाउँमा परिवर्तन भएको छैन, तर 10% ठाउँमा चाहिँ उहाँहरूले आफै डस्टबिन बाहिर राखिराख्नु भएको छ।
कोपिलाबाट चाहिँ कि हामीहरूले धेरै चाहिँ सरसफाई गरिसक्यौँ, त्यही पनि हामीले केही परिवर्तन पाएको छैन। यहाँदेखि होइन, हामीले पुष्पा चोकदेखि उहाँ धम्बोजीसम्म सरसफाई गरिसकेको, तर त्यही पनि केही परिवर्तन आएको छैन।
मेरो नाम कासिम सिद्दिकी हो। परिवर्तन अब अरू टोलमा परिवर्तन सरसफाइको क्रियामा छैन, तर सुर्खेत रोड चाहिने परिवर्तन भएको छ, सरसफाई भएकै छ। टोल टोलमा डस्टबिन राख्नु एकदम जरुरी छ।
डडेलधुरा उपक्षेत्रीय अस्पताल नाममै सीमित हुन पुगेको छ। उपक्षेत्रीय अस्पतालमा हुनुपर्ने भौतिक संरचना, औषधि उपचार र दक्ष जनशक्ति रहेका छैनन्। पुष्कर भण्डारीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। उता सल्यानमा अदुवा उत्पादनमा वृद्धि हुने भएको छ। गत वर्षको तुलनामा यस वर्ष अदुवामा रोग नलागेकाले अदुवा उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको हो। उता मुगु जिल्ला रुकुम जिल्लामा अल्लोबाट निर्मित कपडाको व्यवसाय फस्टाउँदै गएको छ। बजारमा अल्लोको माग बढ्न थालेपछि यसको व्यवसाय फस्टाउँदै गएको हो। गणेश
विष्टले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
द्वन्द्वका समयमा वाणिज्य बैङ्क, नेपाल बैङ्क, इलाका प्रहरी कार्यालय, पशु कृषि हुलाक लगायत सेवा केन्द्रहरू सदरमुकाम खलङ्गा सरेपछि बिजुवार बजार सुनसान थियो। भालुबाङ प्युठान सडकको बिजुवार क्षेत्रको कच्ची सडकमा चल्ने गाडीको धुलोले स्थानीयलाई निकै शास्ति हुन्थ्यो। बजार क्षेत्रको सडक कच्ची भएकाले हिउँदमा धुलो र बर्खामा हिलोले सताउँथ्यो। स्थानीय व्यापारीले खासै फाइदा लिन सकेका थिएनन्। अहिले सबै सरकारी कार्यालय बिजुवारमै पुनर्स्थापना भएका छन्। यो खबर प्युठानबाट गिरुप्रसाद भण्डारीले कान्तिपुरमा लेख्नु भएको छ। उता सरकारले पर्याप्त बजेट व्यवस्था नगर्दा बर्दिया भुरीगाउँ रानीपुर हुँदै सुर्खेत जोड्ने तातोपानी सडक निर्माणको काममा सुस्त भएको खबर पनि कान्तिपुरमा छापिएको छ। यता कञ्चनपुरको गड्डाचौकी भन्सार कार्यालयमा शुक्रबारदेखि ब्यागेज एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका भन्सारमध्ये नेपालमै पहिलोपटक गड्डाचौकी भन्सारमा उक्त मेसिन सञ्चालनमा ल्याइएको हो। आजको कान्तिपुरमा खबर छ।
संस्थागत विद्यालय शिक्षक युनियनको दोस्रो बाँके जिल्ला अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। हिजो नेपालगञ्जमा सम्पन्न अधिवेशनबाट वामदेव ओलीको अध्यक्षतामा 3 सदस्यीय पछि थप गर्ने गरी 22 सदस्यीय नयाँ कार्य समिति गठन भएको हो। यता नेपाल राष्ट्रिय शिक्षक संगठन कोहलपुर नगर समितिको प्रथम नगर अधिवेशनले शनिबार हिजो कोहलपुरमा सम्पन्न भएको छ। अधिवेशनले 27 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। मिसन टुडेमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, लागु औषध नियन्त्रणको उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 का गजे थापाको विचार।
यसलाई चाहिँ हामीले अब घरबाट नै सुरुवात गर्नुपर्छ होइन, र भन्नु खोजेको के भने हामीले यो लागु औषध सम्बन्धी हामीले आफ्नो छोराछोरीहरूलाई अथवा आफ्नो परिवारमा सानैदेखि नै हामीले यसको नकारात्मक सकारात्मक परिणामको बारेमा हामीले भन्यो भने उनीहरूलाई चाहिँ अवेर हुन्छ, र उनीहरूले पनि आफ्नो साथीहरूलाई र विद्यालयमा गएर आफ्नो भनौँ न आफ्नो जुन मित्रहरू हुन्छन् होइन उनीहरूलाई भन्ने, र यसरी चाहिँ भनौँ न हामीले एउटा चेतना फैलाएर हामीले यसलाई चाहिँ नियन्त्रण गर्न सकिन्छ, र साथसाथै अब कानुनी प्रक्रियाहरूबाट पनि हामीले चाहिँ यसलाई चाहिँ रोक्ने प्रयास गर्नुपर्ने हुन्छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालगञ्ज विमानस्थलमा सुरक्षा कडाई, हुल बाँधेर जान नपाइने, भिआइपी सुरक्षामै बाँकेमा दैनिक ठूलो मात्रामा प्रहरी परिचालन।
नेपालगञ्जका अस्पतालबाट निस्कने फोहोर बस्तीमा फ्याँक्दा दुर्गन्ध फैलिँदै वर्षसम्म पनि यातायात व्यवस्था कार्यालय भेरीद्वारा लाइसेन्सको नतिजा आएन।
देशमै पहिलो पटक बाँकेका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण, बैतडीको सुर्नया गाउँपालिकामा पुग्न शास्त्रीय सेवा लिन 2 दिनको समय खर्च।
र बर्दियाका मुक्त कमैया आत्मनिर्भर बन्दै रोल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरण मुक्त।
पश्चिम डायरी कृष्णसारएफएम.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसारएफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
हवस् त, प्रविधि सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज असोज 1 गते आइतबार, सेप्टेम्बर 17 तारिक, 81 कृष्ण द्वादशी तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार FM।